यो रेडी नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। पूर्व प्रधानमन्त्री केपी ओली र पूर्व गृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनवाई हुँदै उहाँहरूलाई 5 दिन हिरासतमा राख्न भने हिजै अदालतको अनुमति। सार्वजनिक निकायका प्रत्येक कर्मचारीको कार्य सम्पादन सूचक 45 दिनभित्र तयार पार्न सरकारको निर्देशन र इरानको तेल भण्डारका रूपमा रहेको खार्ग टापु कब्जा गर्न सक्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनी। मन्त्री परिषदको बैठक आज अपरान्ह 4 बजे सिंहदरबारमा बस्दैछ। सरकारका प्रवक्ता एवं शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले सो कुराको जानकारी दिनुभएको हो। पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई रिहाई गर्न मागसहित दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनवाई हुँदैछ। सर्वोच्च अदालतमा ओलीको रिट न्यायाधीश मेघराज पोखरेल र लेखकको कुमार रेग्मीको इजलासमा परेको छ। ओलीको हकमा पत्नी राधिका श्राक्य र लेखककी पत्नी यशोदाले हिजो बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराउनु भएको थियो। गैर कानूनी रूपमा पक्राउ गरी हिरासतमा लिएको भन्दै रिटमा उहाँहरूलाई छाड्न भनिएको छ। झेन्जी आन्दोलनमा हेलचक्राई गरेको भन्दै गौरी आयोगको सिफारिशको आधारमा ज्यान सम्बन्धी कसुरमा प्रहरीले दुई नेतालाई शनिबार बिहान पक्राउ गरेको हो। हिजो काठमाडौँ जिल्ला अदालतले उहाँहरूलाई 5 दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ। नेपाल सरकारले कर्मचारीहरूको कार्य सम्पादनलाई परिणामसँग जोड्न प्रत्येक पदको कार्य विवरणको वस्तुनिष्ठ कार्य सम्पादन सूचक सम्बन्धित सार्वजनिक निकाय कार्यालयले 45 दिनभित्र तयार गर्नुपर्ने निर्देशन जारी गरेको छ। सरकारले कार्य सम्पादन मूल्याङ्कन कमजोर हुँदा राम्रो र खराब कार्य सम्पादनलाई समान व्यवहार गर्ने प्रवृत्ति हटाउन 90 दिनभित्र कार्य सम्पादनमा आबद्ध उत्तरदायित्व तथा पुनरावलोकन प्रणाली लागू गरिने जनाएको छ। कार्यसूचीका अनुसार सार्वजनिक निकायको सेवाको गुणस्तर प्रमाणीकरण गर्ने व्यवस्था गरी उत्कृष्ट निकायलाई प्रोत्साहित गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहबाट प्रभाव हुने सेवाको गुणस्तर प्रमाणीकरण मापदण्ड 45 दिनभित्र तयार गर्नुपर्नेछ। सरकारले समग्र कार्य सम्पादनलाई नतिजामुखी प्रभावकारी मापनयोग्य र जवाबदेही बनाउन तथा नागरिक जीवनमा प्रत्यक्ष सुधार ल्याउने ढाँचामा रूपान्तरण गर्न नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्ने घोषणा गरेको छ। सरकारले प्रष्ट मार्गचित्रसहित ल्याएको कार्ययोजना कार्यान्वयन गर्न कर्मचारी प्रशासनमा व्यावसायिक सिप र सबैको सहयोग आवश्यक रहेको विज्ञहरूको सुझाव छ। सहकर्मी तुलसी सापकोटाको यो रिपोर्ट।
सरकारले समय सीमा तोकेर शासकीय सुधारका 100 कार्यसूची सार्वजनिक गरेको छ। कार्यसूचीमा अबको शासन प्रणालीलाई नतिजामा आधारित शासकीय प्रबन्धमा रूपान्तरण गर्ने घोषणा गरिएको छ। समग्र कार्य सम्पादनलाई नतिजामुखी प्रभावकारी मापन योग्य र जवाफदेही बनाउन तथा नागरिकका जीवनमा प्रत्यक्ष सुधार ल्याउने ढाँचामा रूपान्तरण गर्न नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्ने भनिएको छ। मुलुकको प्रशासनिक राजनीतिक र सेवा प्रवाहको क्षेत्रमा आमूल परिवर्तन गर्न भन्दै सरकारले सार्वजनिक गरेको उक्त कार्यसूचीमा 7 दिनदेखि विभिन्न अवधि तोकेर काम गर्ने उल्लेख गरिएको छ। सरकारले समय सीमा समेत निर्धारण गरी स्पष्ट खाका र मार्गचित्र सहित ल्याएको कार्ययोजना कार्यान्वयन गर्ने जिम्मेवारीमा रहेको कर्मचारी प्रशासनमा व्यावसायिकता र सिप हुनुपर्ने तथा सबैको सहयोगले मात्रै पूरा गर्न सकिने बताउनुहुन्छ प्रशासनविद काशीराज दाहाल।
राजनीतिमा इमानदारी निष्ठा सोच त्यो चाहिँ मार्गचित्र स्पष्ट हुनुपर्छ राजनीतिले सुधार गर्नलाई। अहिले त्यो सोचपत्र त्यो पृष्ठभूमिमा छ। यसलाई कार्यान्वयन गर्ने कर्मचारी प्रशासनमा व्यावसायिकता हुनुपर्छ, सिप हुनुपर्छ, बहुसिप हुनुपर्छ र सबैको एउटा सहयोग र सहकार्यबाट यसलाई लागू गर्नु बाहेक अर्को अहिले विकल्प छैन।
नतिजामा आधारित शासकीय प्रबन्ध कार्यान्वयनका लागि प्रत्येक मन्त्रालयले 7 दिनभित्र प्रमुख 10 कार्य, 3 को समय सीमा, जिम्मेवार अधिकारी र प्रमुख कार्य सम्पादन सूचक सहितको कार्ययोजना तयार गर्ने उल्लेख छ। काम गर्नका लागि निर्धारण गरिएको समय सीमालाई यसको महत्वपूर्ण पक्षको रूपमा हेरिएको छ। काम गर्नेलाई जिम्मेवार बनाउने कुरामा कार्ययोजना प्रभावकारी रूपमा आएको पनि विज्ञहरूको भनाइ छ। तर यी सबै कामहरू पूरा गर्नका लागि चुनौतीका रूपमा रहेका हाम्रो परम्परागत कर्मचारी प्रशासन, सामाजिक प्रवृत्ति, बिचौलियाको समस्या समाधान निर्माण गरेर अगाडि बढ्न सक्नुपर्ने बताउनुहुन्छ प्रशासनविद काशीराज दाहाल।
यसको सबैभन्दा राम्रो पक्ष भनेको समय सीमा निर्धारण गरेका छ, ऐन कानून तर्जमा गरिसक्ने, त्यसलाई चाहिँ लागू गर्ने, त्यसलाई जिम्मेवार निकाय बनाउने। अब यसको चुनौतीहरू छन्। चुनौती के छ भने हाम्रो कर्मचारी प्रशासन विगतदेखिको यही नै हो, हाम्रो समाजमा यही किसिमका प्रवृत्तिहरू छन्, बिचौलियाहरूको जगजगी नै छ। यो चुनौतीहरू हाम्रो समाजको जुन चरित्र छ, जुन प्रवृत्ति छ, जुन चाहिँ सोच छ, त्यसलाई हामीले बदल्न सक्यौँ भने त्यसलाई राज्यले आफ्नो चाहिँ वैधानिक शक्ति प्रयोग गरेर त्यसलाई लागू गर्ने दृढ इच्छा सहित हामीले सबैसँग त्यो किसिमको एउटा सहकार्य, समझदारी, साझेदारी गरेर हामीले यी कुराहरूलाई चाहिँ अगाडि बढाउन सरकारले चाहिँ त्यो निष्ठापूर्वक, इमान्दारीपूर्वक, चाहे कुनै दबाव आओस्, चाहे कुनै प्रभाव आओस्, चाहे कुनै कुराको अभाव छ भन्ने कुराबाट होइन, यसलाई हामीले जुन किसिमको कार्यसूची सार्वजनिक गर्यौं, यसलाई लागू गर्छौं, तोकेको मितिभित्र प्रतिफल दिन्छौं भन्ने कमिटमेन्टका साथ कर्मचारी प्रशासनलाई पनि त्यसै अगाडि बढाउनु पर्छ।
व्यावसायिकताको वृद्धि, परिणाममुखी काम, नतिजामा आधारित शासकीय सुधार गर्ने विषयमा आवश्यक ऐनहरूको निर्धारण र तर्जुमाको समय सीमा समेत तोकिएको छ। सरकारले सुशासनको कार्य गर्न डिजिटल सेवा प्रवाह गर्ने स्पष्ट खाका सहितको सुशासन मार्गचित्रमा अन्तर मन्त्रालय र अन्तर तहबीच देखिएका समस्या समाधानका उपाय, विभिन्न सरकारी निकायले गर्नुपर्ने कार्यहरू कार्ययोजनामा स्पष्ट रूपमा उल्लेख छ। राजनीतिक तथा संस्थागत सुधार, निर्वाचन प्रणाली लगायतका विषयमा संविधान संशोधन सम्बन्धी विषयमा राष्ट्रिय सहमति निर्माण गर्न प्रधानमन्त्री कार्यालयले 7 दिनभित्र संविधान संशोधन बहस पत्र तयार गर्न कार्यदल गठन गरिने उल्लेख छ। यसरी समय सीमा निर्धारण र सम्बन्धित व्यक्तिलाई समेत जिम्मेवार बनाउने गरी आएको सार्वजनिक शासकीय सुधार सम्बन्धी कार्ययोजना कार्यान्वयनका लागि सबै उत्तिकै जिम्मेवार बन्न सक्नुपर्ने विज्ञहरूको सुझाव छ। तुलसी सापकोटा, रेडियो नेपाल,
काठमाडौँ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले निजी क्षेत्रका लागि प्रशासनिक झन्झट, घुसखोरी र अनावश्यक कानूनी झमेलाको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले अब निजी क्षेत्रले घुस खुवाउनु नपर्ने, सरकारी निकायमा लाइन लाग्न नपर्ने र सामान्य आर्थिक गतिविधिका कारण थुनिनु नपर्ने प्रश्न पार्नुभएको हो। नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरूसँगको भेटमा अर्थमन्त्री वाग्लेले निजी क्षेत्रलाई सरकारको सहयात्रीका रूपमा अघि बढ़ाउने नीति लिएको बताउनुभयो। अर्थमन्त्री वाग्लेले आफू भ्रष्टाचार नियन्त्रणमा दृढ़ रहेको जनाउँदै भन्नुभयो, म घुस खान आएको होइन, कसैलाई खान पनि दिन। अर्थतन्त्रलाई नयाँ गति दिन आफू प्रतिबद्ध रहेको बताउँदै उहाँले आर्थिक अपराध सम्बन्धी नीति परिवर्तन गर्दै अब सामान्य प्रकृतिका आर्थिक अनियमिततामा कैद सजाय भन्दा आर्थिक जरिवानामा केन्द्रित हुने जानकारी दिनुभयो। उहाँले आर्थिक बेइमानीमा अब हामी आर्थिक जरिवानामा जान्छौं, उद्योगी व्यापारी थुनिनु पर्दैन भन्नुभयो। तर राज्यले सहजीकरण गर्दा निजी क्षेत्रबाट पनि इमान्दारीको अपेक्षा गरिएको उहाँले प्रश्न पार्नुभयो। यसैबीच आगामी आर्थिक वर्ष 2083-84 को बजेटका लागि 4 मन्त्रालयले प्रस्ताव गरेका योजना तथा कार्यक्रममाथि आज छलफल भएको छ। बजेट तर्जुमाको प्रारम्भिक चरण अन्तर्गत अर्थ मन्त्रालयको समन्वयमा राष्ट्रिय योजना आयोगले आज गृह मन्त्रालयमा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा प्रस्तावित योजना तथा कार्यक्रममाथि छलफल गरेको आयोगका प्रवक्ता हरिशरण पुडासैनीले जानकारी दिनुभयो। आयोगले हिजो अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयसँग बजेट सम्बन्धी छलफल गरेको थियो। नवनियुक्त अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षका लागि रूपान्तरणकारी बजेट ल्याइने बताउँदै आउनुभएको छ। पहिरो पन्छाएर गए रातीदेखि एकतर्फी रूपमा सञ्चालन भएको मेची राजमार्गमा आज बिहान पुनः पहिरो खसीसँगै अवरूद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार आज बिहान खसेको पहिरोका कारण सड़क पूर्ण रूपमा अवरूद्ध भएको र सड़क खुलाउने प्रयास जारी रहेको बताउनुभयो। मुस्ताङको थसाङ गाउँपालिकामा निर्माणाधीन लेते धम्पू प्रिस्टेज पुल निर्माणमा ढिलासुस्ती देखिएको छ। थासाङ गाउँपालिका 3 लेते स्थित कालीगण्डकी नदी पारी ओझेलमा परेका दुर्गम गाउँहरू जोड्ने लेते धम्पू पुल निर्माण कम्पनीको चरम ढिलासुस्ती र व्यवस्थाका कारण पटक पटक अलपत्र परेको छ। शुरूआती ठेक्का सम्झौता सकिएर हालसम्म 4 पटकसम्म म्याद थप हुँदा पनि पुल निर्माण अझै हुन सकेको छैन। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन र सन्देश।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर जी नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नजी नेपाल टेलिकमको 4G आफ्नो भन्ने आफ्नै हो जी नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको सञ्चार।
अब बाँकी समाचार। खुल्ला सीमा रहेको बाँकेको नेपालगंज लगायतका स्थानमा बर्ड फ्लूको जोखिम देखिएपछि उच्च सतर्कता अपनाइएको छ। जिल्लासँग जोडिएका नाकाबाट अवैध रूपमा भारतबाट ल्याउन लागि चल्ला दैनिक जसो नष्ट गरिएको पशु क्वारेन्टाइन कार्यालय बाँकेका प्रमुख डाक्टर हरिराम यादवले जानकारी दिनुभयो। उहाँले सो क्षेत्रमा बर्ड फ्लू नदेखिएको उल्लेख गर्दै कुखुराका चल्ला र सेतो अण्डा ल्याउन रोक लगाइएको बताउनुभयो। साहित्यको उत्थान र संरक्षण गर्ने उद्देश्यले पाख्रीबास कला साहित्य समाज धनकुटाले साहित्यिक रचना वाचन कार्यक्रमको आयोजना गरी समाजमा सकारात्मक रूपान्तरणको सन्देश दिन शुरू गरेको छ। कार्यक्रममा धनकुटाका साथै छिमेकी जिल्ला तेह्रथुम, सङ्खुवासुभा, भोजपुर लगायतका जिल्लाबाट कवि तथा साहित्यकारहरू उत्साहका साथ साहित्यिक कार्यक्रममा सहभागी हुने गरेका छन्। धनकुटाबाट संवाददाता ईश्वर थापा।
पारी डाँडाका बिराना सडकहरूमा सयौं गाडीहरूको ताती देखियो।
मैले तपसिलका मानवहरूलाई प्रश्न सोधे, ती मान्छेहरू थिए वकिलहरू, साहित्यकारहरू, वैज्ञानिकहरू, जासुसहरू।
साहित्यको उत्थान र संरक्षण गर्ने उद्देश्यले पाख्रीबास कला साहित्य समाजले आयोजना गरेको कार्यक्रममा करिब 3 दर्जन कवि तथा साहित्यकारहरूले विभिन्न विधामा आफ्ना रचना वाचन गरेका थिए।
फकत एक नाम मात्र होइन भने उनको सुन्दर तस्विर मेरो माया भत्केलाको ऐनामा धप धप बलिरहेको छ।
कवितामा कसैले आफूले भोगेका पीड़ा दर्शाए भने कसैले महिला पुरुष बीचको विभेद र महिला हिंसा विरुद्धका कविताले गुन्जायमान बनाएका थिए। कतिपयले असमानता र विभेद विरुद्धका मात्रै होइन देश तथा मातृत्व प्रेमले भरिएका कविता कलात्मक ढंगले प्रस्तुत गरेका थिए।
गुलाबका पत्रमा पोको पारेर चढाइदिनु तिम्रो आवेगका सपनाहरू ईश्वरको वत्सालामा, उसको रागले ईश्वर प्रसन्न बनोस् र आशीर्वाद दियोस् परदेशीलाई।
कवितामा जात व्यवस्था विरुद्धका भावना मात्रै होइन हिंसा र त्यसबाट प्रताडित भएकाहरूले जिउन गरेको संघर्षको बयान पनि प्रस्तुत गरेका थिए।
म चाहन्छु शान्ति सधैँ अमर रहोस् र युद्धले सधैँका लागि मृत्युवरण गरोस्, फेरि अर्को जुनी नलियोस्।
कविका कवितामा प्रेम, वियोग अनि संघर्ष र समाजको वास्तविक चित्रण पनि झल्कने गरेको थियो।
बारीको काङ्नामा भुकी फुल सिउरेर मायाको कसम खाँदै सिन्काहरू भाँचे र दिनका दिनहरू गन्दै गन्दै बिताएका थियौ ती दिनहरू।
पाख्रीबासमा प्रत्येक 2 महिनामा साहित्यिक कार्यक्रमको आयोजना गरिँदै आएको छ। साहित्यिक कार्यक्रममा धनकुटा सहित छिमेकी जिल्लाहरू, तेह्रथुम, सङ्खुवासभा र भोजपुर लगायतका जिल्लाका कवि तथा साहित्यकारहरूको उपस्थिति रहने गरेको छ। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
रिपोर्टपछि अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको तेल भण्डारका रूपमा रहेको खार्क टापु कब्जा गर्न सकिने बताउनु भएको छ। ट्रम्पले एक पत्रिकालाई दिएको अन्तर्वार्तामा खार्क टापु लिने वा नलिने बारे आफूसँग धेरै विकल्प रहे पनि टापुलाई कब्जै गर्दा भने तत्काल समुद्री बाटोमा खतरा सिर्जना हुन सक्ने बताउनुभयो। उहाँले आफूलाई इरानको तेल लिन मन लागे पनि केही मानिसले किन त्यसो गरेको भनेर आफूलाई प्रश्न गरिरहेको बताउनुभयो। ट्रम्पले अन्तर्वार्तामा भनेका छन्, यसको अर्थ हामी केही समय खार्क टापुमा बस्नुपर्ने हुन्छ। ट्रम्पको त्यस्तो अभिव्यक्तिबाट खार्क टापु कब्जा गर्न सकिने संकेत गरेको अन्तर्राष्ट्रिय संचार प्रसारण माध्यम बीबीसीले पनि जनाएको छ। लेबनानमा रहेको शान्ति सेनाको पोस्टमा विस्फोट हुँदा एकजना शान्ति सैनिकको मृत्यु भएको र अर्का एकजना गम्भीर घाइते भएको संयुक्त राष्ट्रसंघले जनाएको छ। सो क्षेत्रमा इजरायली सेना र इरान समर्थित हिजबुल्लाह बीच केही महिनादेखि चलिरहेको संघर्षले स्थानीय शान्ति सैनिकहरूको सुरक्षा जोखिममा परेको अधिकारीहरूले बताएका छन्। मृतक शान्ति सैनिक इण्डोनेसियाका रहेको पुष्टि भएको छ। अब मौसम। हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी र हिमाली भूभागका 1-2 स्थानमा चट्याङ सहित पानी र हिउँ पर्ने सम्भावना छ। अब समाचारको अन्त्यमा प्रमुख समाचार एकपटक फेरि। पूर्व प्रधानमन्त्री केपी ओली र पूर्व गृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनवाई हुँदै उहाँहरूलाई 5 दिन हिरासतमा राख्न हिजै अदालतको अनुमति। सार्वजनिक निकायका प्रत्येक कर्मचारीको कार्य सम्पादन सूचक 45 दिनभित्र तयार पार्न सरकारको निर्देशन र इरानको तेल भण्डारका रूपमा रहेको खार्ग टापु कब्जा गर्न सक्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाई। रेडियो नेपालबाट 3 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 4 बजे सुन्न सक्नुहुनेछ। हस्त नमस्ते।